नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 20 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक, आगामी माघ 7 गतेभित्रै संघ र प्रदेशको चुनाव सम्पन्न गर्ने सरकारको प्रतिबद्धता।
सहमति आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान, 7 दिनको समय अवधि।
नयाँ संरचनामा चुनाव गराउन नसक्ने निर्वाचन आयोगको ठहर, चुनावको तयारी गर्न समय अभाव।
आईएस लडाकु विरूद्ध अमेरिकाले गरिरहेको कार्यवाहीमा सघाउन नेटो सेना सहमत, कार्यवाही प्रत्यक्ष सहभागी नभए पनि सूचना आदान प्रदानमा सहयोग गर्ने।
र नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा पूर्वाञ्चल 9 विकेटले पराजित।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले आगामी आर्थिक वर्ष 2074-75 को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। प्रधानमन्त्रीले हिजो राजीनामा दिए पनि कामचलाउ सरकारको हैसियतमा नीति तथा कार्यक्रम ल्याएको छ। निर्वाचन आचार संहिताका कारण नयाँ नीति तथा कार्यक्रम ल्याउन नपाउने भएकाले सरकारले चालू आर्थिक वर्षकै कार्यक्रमलाई निरन्तरता दिएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रमको मिति तय भई निर्वाचन आचार संहिता लागू भएको विशिष्ट अवस्था छ। उक्त विशिष्ट परिस्थितिलाई मध्यनजर गरी आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा सरकारले यस वर्ष कार्यान्वयन गरेका नीति र कार्यक्रमलाई आधार मानि निरन्तरता दिएको छ। बजेट तर्जुमामा पनि सोही अनुरूपको व्यवस्था गरिनेछ।
दिगुवा आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। संविधानको स्वामित्वलाई फराकिलो पार्दै असन्तुष्ट दललाई सघन वार्ता गरी अधिकतम सहमति जुटाएर संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई पारित गर्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ। संविधानले तोकेको समयावधि माघ 7 गतेभित्रै संघ र प्रदेशको चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएको छ, जसका लागि निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराउने योजना सरकारको छ। समृद्ध नेपाल निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अझै प्रभावकारी बनाउने, राजस्व, कर एवं भन्सार प्रशासनमा गर्दै आएको सुधारलाई निरन्तरता दिइने, भूकम्प पश्चातको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने, औद्योगिक क्षेत्रमा बाह्य लगानी बढ़ाउन आवश्यक नीतिगत, कानूनी, प्रशासनिक तथा आर्थिक सुधारका प्रयासहरूलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषि क्षेत्रलाई राष्ट्रिय उत्पादनको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने, सिंचाई, मलखाद, बिउ बिजनको उपलब्धतामा सुधार गरिने, पशुजन्य उत्पादन प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने, लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउने तथा ऊर्जा क्षेत्रको विकासलाई अझै प्रभावकारी बनाउने योजना सरकारको छ। सरकारले नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि संघ र प्रदेश सभाको चुनाव तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिएको छ।
राष्ट्रिय लोकमार्ग, प्रदेश मार्ग र स्थानीय तहको सड़कको मापदण्ड निर्धारण गरी प्रदेश र स्थानीय तहको केन्द्रमा न्यूनतम लेनको सड़क पुर्याउने गरी सड़क सञ्जालको विकास गरिनेछ। काठमाडौँ निजगढ़ द्रुत मार्ग, मध्य पहाड़ी लोकमार्ग तथा हुलाकी मार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ र निरन्तर प्रगति अनुगमन गरिनेछ। पूर्व पश्चिम विद्युतीय रेल मार्ग, मेट्रो, फ्लाइओवर, टनल मार्गको विकासलाई प्राथमिकता दिइने छ। रज्जु मार्ग र जल मार्ग सम्भावनाको अध्ययन गरिनेछ।
विस्तृत शान्ति सम्झौता अनुरूप शान्ति प्रक्रियाका बाँकी कार्यभार आगामी आर्थिक वर्षभित्र पूरा गर्ने, पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य पनि सरकारले निर्धारण गरेको छ। बदलिदो आवश्यकता अनुसार परराष्ट्र नीतिमा परिमार्जन गर्दै कार्यान्वयन गर्ने, छिमेकी भारत र चीन लगायत मित्र राष्ट्रसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका आधारमा पारस्परिक हित, समानता, सहयोग र सौहार्दतामा वृद्धि हुने गरी अझ सुदृढ गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। परिषदको यही जेठ 7 गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। व्यवस्थापिका संसदको आजको दोस्रो बैठक भने कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले 7 दिनभित्र सहमति आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधानको धारा 298 उपधारा 2 अनुसार सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको हो। संविधानमा सहमतीय सरकार गठनका लागि यति नै समय दिनुपर्छ भनेर स्पष्ट उल्लेख नभए पनि राष्ट्रपतिले विगतको परम्परा अनुसार 7 दिनको समय दिनुभएको हो। नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपतिले हिजो नै राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नभएसम्म काम चलाउन दाहाललाई आग्रह गर्नुभएको छ। 7 दिनको समयभित्र सहमति आधारमा प्रधानमन्त्री चयन नभए राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुहुनेछ।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले पुरानै संरचनामा मात्रै चुनाव गराउन सकिने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले प्रविधि, प्रशासनिक काम र तयारीका कारण 22 स्थानीय तह थपेर चुनाव गराउन नसकिने निर्णय गरेको हो। सरकारले मधेस केन्द्रित दलको माग पूरा गर्न भन्दै जेठ 8 गते तराईका 11 जिल्लामा 22 स्थानीय तह थप्ने निर्णय गरेको थियो। सरकारको निर्णयको पूर्ण विवरण अहिलेसम्म पनि प्राप्त नभएको र प्राप्त भए पनि चुनाव गराउन नसकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। आयोगले थप भएका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न, मतदान केन्द्र निर्धारण गर्न, मतदाता नामावली पुर्याउन, मतदाता परिचय पत्र 27 गतेसम्म सम्बन्धित मतदान केन्द्रमा पुर्याउन सम्भव नरहेको प्रष्ट पारेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावले संघीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनु भएको छ। निजी निवास लाजिमपाटमा बिहान विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै उहाँले स्थानीय तहको चुनावले अब कसैले पनि उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको बताउनु भएको छ। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उहाँले दोस्रो चरणमा आउँदो 31 गते हुने चुनाव सहज ढंगले हुने पनि दावी गर्नुभयो।
नेपाली कांग्रेसका नेताहरूले दोस्रो चरणको चुनाव जेठ 31 गते नै हुने भन्दै उम्मेद्वारको टुङ्गो लगाउन पार्टीका स्थानीय निकायलाई निर्देशन दिएका छन्। चुनावबारे आशंका भइरहेका बेला सरकारको नेतृत्व गर्न लागेको कांग्रेसले जेठ 31 चुनाव गर्ने प्रतिबद्धता जनाएको हो। बैठक मुख्य गरी दोस्रो चरणको चुनावको उम्मेद्वारीका विषयमा केन्द्रित रहेको कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो। बैठकमा दोस्रो चरणको चुनाव र राजीनामा पछिको राजनैतिक अवस्थाका बारेमा पनि छलफल भएको छ। बैठक भोलि बिहान फेरि बस्नेछ।
दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ तथा उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी हुनुभएको छ। श्रेष्ठले 4,475 मत र उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बर्मा लामाको 4,386 मत आएको निर्वाचन कार्यालयले जनाएको छ। यसैबीच पहिलो चरणको चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ। अब काठमाडौँ महानगरपालिका, कास्कीको पोखरा लेखनाथ महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ। पछिल्लो मत परिणाम अनुसार काठमाडौँ महानगरपालिकामा 159,577 मत गन्दा एमाले राप्रपा गठबन्धनका विद्यासुन्दर साक्केले 52,537 मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका राजुराज जोशीले 37,057 मत प्राप्त गर्नुभएको छ। यस्तै विवेकशील नेपालीकी रन्जु नेउपानेले 19,288 मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ भने साझा पार्टीका किशोर थापाले 14,899 र माओवादीका सर्वोत्तम डंगोलले 6,017 मत ल्याउनु भएको छ। उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गीले 48,209 र एमाले रापरपा गठबन्धनका राजाराम श्रेष्ठले 28,498 मत पाउनु भएको छ।
भरतपुर महानगरपालिकामा एमालेका देवी गेवालीले 32,492 मत पाउनु भएको छ भने काँग्रेस माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालले 31,267 मत ल्याउनु भएको छ। 1,12,907 मत खसेकोमा अब 29,708 मत मात्रै गन्न बाँकी छ। यस्तै पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका मानबहादुर जीसीले 51,914 र नेपाली काँग्रेसका रामजी कुँवरले 39,845 मत पाउनु भएको छ। यसैबीच काँग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले आफ्नो हार स्वीकार्नु भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि मतगणना जारी छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिँदै सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, आगामी माघ 7 गते संग्रह प्रदेशको चुनाव सम्पन्न गर्ने सरकारको प्रतिबद्धता, 7 दिनभित्र सहमति आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान लगायतका खबर प्रस्तुत
गर्यौं। विराटनगरमा माओवादी केन्द्र बाहेकका अरू दलले उम्मेद्वारको टुङ्गो लगाउन सकेका छैनन्। अझ विराटनगर महानगरपालिका भएपछि दलहरू पहिलाको समीकरणलाई परिवर्तन गर्दै अर्का उम्मेद्वारको खोजीमा छन्। दलहरू उम्मेद्वारकै खोजीमा जुट्दा मतदाता भने भोट माग्न आउनेको बाटो पर्खेर बसेका छन्। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
हरेक चोक र चिया पसलहरूमा हिजो आज यसै गरी चुनावी गफ हुन्छन्, तर आफ्ना उम्मेद्वार गाउँसम्म नआउँदा धेरैलाई चुनाव खल्लो लागेको छ। भर्खरै महानगर भएको विराटनगरको टंकी सुनवारीका सुभाष चन्द्र रेग्मी भन्नुहुन्छ, ठूलहरू अझै सुनसान नै छन्, कोही पनि गाउँसम्म भोट माग्नका लागि आएका छैनन्।
अझै चुनाव हुन्छ कि हुँदैन कि, हुन्छ कि हुँदैन कि भन्ने अब मान्छेको चाहिँ अझै पनि यो दिमागमा त्यही छ अहिले होइन। अब अहिलेसम्म कुनै पनि अब पार्टीका उसले उम्मेदवारी घोषणा गर्न सकेको छैन अहिलेसम्म, कारण त्यही त होइन, को उम्मेद्वार त अब उम्मेदवारी अहिलेसम्म फिक्स छैन कसैको, त्यही होला।
कसैले पनि आफ्ना उम्मेद्वार चिन्न सकेका छैनन्। विराटनगर 3 का केदार नेउपाने दलहरू बीचको केन्द्रमा हुने किचलोका कारण अझै चुनाव लाग्न नसकेको बताउनुहुन्छ। पार्टीले छानेका व्यक्ति आए भने आफ्नो इच्छा अनुसार भोट हाल्ने उहाँको भनाइ छ।
अन्यलै छ, केन्द्रको स्थिति हेर्दा अब के हुन्छ भोलि भन्न सकिँदैन।
मेयर छान्ने त अब पार्टीले छानेको व्यक्ति कोही पनि आयो भने आफ्नो इच्छा अनुसार, अब अहिले यसै हो भन्न सकिँदैन।
टङ्की सिन्हवारीका लक्ष्मी पाण्डे पनि जेठ 31 गतेको चुनावमा भोट हाल्न जानका लागि तयार हुनुहुन्छ, तर उम्मेद्वार को भन्ने पत्ता नहुँदा उहाँ पनि अलमलमा हुनुहुन्छ।
सरेन भने हुन्छ, सरको भने ओके, मनोनयन पत्र लिएको छैन, अब अहिले सुन्न आकार छैन, अहिले सुन्न आकार छैन, कतै हिँड्नु बिहान एकछिन अब यहीँ बसिन्छ, अब चियासिया खाइन्छ, यी गफ
गरिन्छ,
कोही पनि आकार छैन।
विराटनगर तिनका नकुल थापा भने कोही भोट माग्न नआए पनि उम्मेद्वार टुङ्गो लागेपछि आफूले छानेका राम्रालाई भोट हाल्ने बताउनुहुन्छ।
राम्रालाई छन् किन नहुने, अहिले त खोइ अब उम्मेद्वारै को थाहै छैन हामीले, पहिलो कुरो पुरै पार्टी पनि थाहा छैन साँच्चै भन्ने भने, अहिलेसम्म चाहिँ उम्मेद्वार थाहा छैन मलाई।
माओवादी केन्द्रले बाहेक दलहरूले आफ्नो उम्मेद्वार टुङ्ग्याउन सकेका छैनन्। एमाले र काङ्ग्रेसमा उम्मेद्वारको आकांक्षा धेरै भएपछि समस्या भएको छ। 19 गते उम्मेद्वार मनोनयन गर्ने दिन भएकाले त्यो बेलासम्म सबै दलहरूले नाम टुङ्गो लगाइसक्छन्। तर अहिलेदेखि नै गाउँ गाउँमा उम्मेद्वार र नेता कार्यकर्ताको चहल पहल हुन थाल्यो भने मात्र चुनावको रौनक बढ्नेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। बारामा विवाहपछि केटी मन नपरेको भन्दै दुलही नलगेपछि दुलाहासहित जन्तीलाई गाउँले घेराउ गरेका छन्। मुस्लिम परम्परा अनुसार गैराती विवाह भए पनि बिहान सबै सामु 3 पटक तलाक अर्थात मुस्लिम परम्परा अनुसार सम्बन्ध विच्छेद गरेर दुलही आफूले नलिने भनेपछि गाउँलेहरूले दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका हुन्। दुलही आफूलाई मन नपरेकाले बिहे गरे पनि दुलहा रुस्तम आलमले दुलहीलाई आफ्नो घर नलाने बताएका छन्। बाराको महागढीमाई नगरपालिका 10 गञ्ज भवानीपुरमा भारतको बिहारको बेतिया नजिकै रहेको मझौलिया गाउँबाट आएका जन्तीलाई स्थानीय बासिन्दाले घेराउ हालेपछि भद्र भलाद्मीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्च बापत 2,75,000 रूपियाँ दिने सहमति गरेको प्रहरी चौकी गञ्ज भवानीपुरले जनाएको छ। केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलहा, उनका भाइ र 2 भारतीय गाड़ी आफ्नो कब्जामा नै राख्ने बताएका छन्।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज भोटो देखाएपछि जात्रा सकिएको हो। राजा गुण कामदेवका पालामा 12 वर्षसम्म अनिकाल भएपछि भारतको कामरूप कामाख्याबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याइएको र वर्षा भएर सहकाल शुरू भएको विश्वास छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती र मिननाथलाई पनि खटमा राखेर टंगल लगिएको छ। यससँगै यो वर्षको उपत्यकाको सबैभन्दा लामो जात्रा आज सकिएको छ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुंग्याएर काम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सांसदहरूले निजगढ़ विमानस्थल निर्माण सुस्त भएको भन्दै तीव्रता दिनुपर्ने माग गरेपछि समितिले विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन छिटो सम्पन्न गर्न वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले निजगढ़ विमानस्थलको निर्माण कार्य ढिला भइरहेको स्वीकार गर्दै यसको निर्माणको ढाँचाबारे राजनैतिक सहमति कायम गर्न छलफल गर्न लागेको जानकारी दिनुभयो। यस्तै बैठकले बुटवलको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा देखिएको अवरोध हटाउन तथा पोखरा विमानस्थल निर्माणको काम छिटो शुरू गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिएको छ। त्यस्तै सप्तरीको राजविराज विमानस्थलको पहुँच मार्गको प्रथम चरणको काम सकेर छिटोभन्दा छिटो दोस्रो चरणको काम थाल्न पनि समितिले निर्देशन दिएको छ।
काठमाडौँ तराई द्रुत मार्गको निर्माणका बारेमा आज रक्षा मन्त्रालयमा छलफल भएको छ। द्रुत मार्गको काम 4 वर्षभित्र पूरा गर्ने गरी नेपाली सेनालाई दिने सरकारको निर्णयपछि रक्षा मन्त्रालयले यसबारे आज छलफल गरेको हो। बैठकमा रक्षा मन्त्री बालकृष्ण खाँडले सरकारले ठूलो भरोसा गरेर नेपाली सेनालाई द्रुत मार्ग निर्माणको जिम्मा दिएकोले गुणस्तरीय ढंगले समयमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। छलफलमा नेपाली सेनाका कार्यवाहक प्रधान सेनापति बलदेवराज महतले सेनाको सम्पूर्ण शक्ति लगाएर समयभित्रै जिम्मेवारी पूरा गरिने बताउनुभयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी र प्राविधिकलाई घुस लिएको रकम सहित पक्राउ गरेको छ। पकाहा मैनपुरमा रहेको विद्यालय निर्माणका लागि पैसा दिने क्रममा 70,000 रूपियाँ घुस लिँदै गर्दा टोलीले रंगे हात पक्राउ गरेको हो। पर्साको पकाहा मैनपुर गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको 3 कोठे भवनको बिल फर्स्युटका लागि जिल्ला शिक्षा अधिकारी केदार तिवारीले 50,000 रूपियाँ र प्राविधिक नवल किशोर देवले 20,000 रूपियाँ घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टिप्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024 42-59-301।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-100-19।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टु सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, ललितपुरको जावला खेलमा रहेको चिडियाखानामा आज झण्डै 20,000 जनाले अवलोकन गरेका छन्। भोटो जात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएकोले पनि चिडियाखाना पुग्नेको संख्या बढेको चिडियाखानाकी प्रमुख रचना शाहले बताउनुभयो। यसअघि गएको वैशाख 1 गते अर्थात् नयाँ वर्षमा 27,000 जनाले चिडियाखानाको अवलोकन गरेका थिए।
भारतको तीर्थस्थल हरिद्वार रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका हरदियाका 4 वृद्ध 1 हप्तादेखि सम्पर्कविहीन भएका छन्। गएको वैशाख 29 गते तीर्थ हिँडेका 68 वर्षका खड्गबहादुर मगर, उहाँकी श्रीमती 63 वर्षकी खड्गमाया, 70 वर्षीय मिनु गिरी र 60 वर्षीय नन्दबहादुर राणा मगर सम्पर्कविहीन भएका परिवारले जनाएका छन्। पीड़ित परिवारले उहाँहरूको खोजीका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन्।
सिराहाको गोलबजार नगरपालिकामा S1T4934 ट्र्याक्टर पल्टिँदा पैदल यात्री गोलबजार नगरपालिकाकी 13 वर्षीय रागिनी ठाकुमारको ज्यान गएको छ। यस्तै पाल्पाको पूर्वखोला गाउँपालिका जल्पामा घाँस काट्न गएकी 13 वर्षीय पेमासरा रुचालको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
ताप्लेजुङका ग्रामीण क्षेत्रमा द्वन्दकालमा उठाइएका नेपाल खाद्य संस्थानका डिपो कार्यालय अहिलेसम्म स्थापना नहुँदा समस्या भएको छ। खाद्य संस्थानको डिपो नहुँदा स्थानीय बासिन्दाले महँगोमा चामल किनेर खानुपर्ने बाध्यता छ।
जाजरकोटको खलङ्गामा विद्युत आपूर्ति नियमित नहुँदा समस्या भएको छ। विद्युत नियमित नभएपछि खलङ्गा क्षेत्रमा रहेका सरकारी गैर सरकारी संस्था तथा उपभोक्तालाई विद्युतीय उपकरण चलाउन समस्या भएको हो। विद्युत उत्पादनको लागि प्रयोग हुँदै आएको पानी सिंचाइका लागि प्रयोग भएपछि विद्युत उत्पादन कम हुने गरेको भेरी नगर पालिकाका कैलाश सिंह खत्रीले बताउनुभयो। केन्द्रीय प्रसारण लाइन शुरू नहुँदा स्थानीय बासिन्दा लघु जलविद्युत आयोजनामा निर्भर रहेका छन्।
काभ्रेका तीनवटा खानेपानी आयोजनाका लागि त्रिपक्षीय सम्झौता भएको छ। 2,15,45,764 रूपियाँको विभिन्न आयोजनाहरूबीच सहमति भएको हो। आयोजनामा कुल लागतको 20% जनश्रमदान हुनेछ। खानेपानी आयोजनाबाट मंगलटार 8 का 85 घर, च्यासिङ खर्कका 140 घर र रबिओपीका 194 घर लाभान्वित हुने हान्ती जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङ्खबुद्ध लामाले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
थपिएका स्थानीय तहमा जेठ 31 गते चुनाव गर्न नसक्ने निर्वाचन आयोगको निर्णयप्रति फेसबुकमा भरत चौधरीले समर्थन जनाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, आयोग आखिर कांग्रेस र माओवादीले जहिले जति बेला जे भन्यो त्यही गर्ने संस्था पनि त होइन।
तर ऋषि अधिकारीको मत फरक छ। उहाँ लेख्नुहुन्छ, अरू ठाउँमा जेठ 31 गते नै अनि थपिएका 22 तहमा 10 दिन जति पछि चुनाव गरे हुन्छ नि। आयोगले चाह्यो भने कर्मचारी थपेर 3 सिफ्टमा काम गर्दा असम्भव छैन।
प्रधानमन्त्रीको राजीनामा बारे विकास कटुवाल फेसबुकमा लेख्नुहुन्छ, कुनै पनि सरकार 9 महिना भन्दा बढ़ी नटिक्नु देशका लागि राम्रो होइन। यसको प्रत्यक्ष असर विकासमा पर्छ। 9 महिना पनि नटिक्ने सरकारले विकासका लागि के गर्न सक्छ र?
फेसबुकमै किशोर कान्छा लेख्नुहुन्छ, प्रधानमन्त्रीले इमानदारीको खडेर तोडे भन्नुभयो, तर एक चरणको चुनाव सकिएर अर्को चरणको चुनाव संघारमै आएका बेला राजीनामा दिनु त ठिक लागेन। उहाँ प्रश्न गर्नुहुन्छ, मधेस केन्द्रित दलहरूसँग गरेको सहमति कार्यान्वयन भएन भने के हुन्छ?
अनि रुजान राईले फेसबुकमा लेख्नु भएको छ, जेठ 31 म मतदान गर्न जाँदैछु, मलाई एउटै कुराको चिन्ता छ, त्यो कुन पार्टीले जित्छ भन्दा पनि जित्ने उम्मेद्वारले राम्रो काम गर्छ कि गर्दैन भन्ने हो।
विचारका लागि तपाईंलाई धन्यवाद। तपाईं पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईंका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र दिपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशका खबर। नेटो सेनाले आईएस लडाकु विरूद्ध अमेरिकी सेनाले गरिरहेको कार्यवाहीमा सहयोग गर्ने सहमति जनाएको छ। ब्रसेल्समा भएको नेटो सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएस विरूद्ध अमेरिकी सेनाले गरिरहेको कार्यवाहीमा सहयोग गर्न गरेको आग्रह नेटो सेनाले स्वीकार गरेको बीबीसीले जनाएको छ। नेटो सेनाका महासचिवले आईएस विरूद्धको कार्यवाहीमा सूचना आदान प्रदान र हवाई कार्यवाहीका क्रममा इन्धन सहयोग गर्न सकिने बताउनु भएको छ, तर प्रत्यक्ष रूपमा लडाईँमै सहभागी भने नहुने संकेत गर्नुभएको छ। ब्रसेल्समा रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले यूका नेताहरूसँग पनि भेटवार्ता गर्ने जनाइएको छ।
म्यानमारमा सरकार र विद्रोही पक्षबीच दोस्रो चरणको वार्ता शुरू भएको छ। राजधानी नेपिदमा शुरू भएको बैठकमा विभिन्न 6 सहमतिका कार्यपत्रमा छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। वार्तामा म्यानमारमा युद्धरत विभिन्न जातिको प्रतिनिधित्व छ। युद्धरत जातीय समूहले राखेका स्थानीय स्वायत्तता र राज्य सरकारको मागमा वार्ता संयुक्त समिति लचिलो भएको बताइएको छ। शान्तिवार्ता गएको वर्षदेखि शुरू भएको भए पनि सोचे बमोजिम गति लिन सकेको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज पूर्वाञ्चल विकास क्षेत्रको टीमलाई 9 विकेटले हराउँदै पुलिस एक खेल अगावै समूह बीबाट सेमी फाइनलमा पुगेको हो। पूर्वाञ्चलले दिएको 105 रनको लक्ष्य पुलिसले 17 ओभर एक बलमा एक विकेटको क्षतिमा भेटायो। उसका लागि सुनिल धमालाले 52 तथा दिलीप नाथले 36 रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले 37 ओभर एक बलमा सबै विकेट गुमाएर 104 रन बनाएको थियो। उसका लागि मेहबुब आलमले 40 तथा अमल दासले 13 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पुलिसका सिद्धान्त लोहनीले 3 तथा ललित भण्डारी र सुशील कर्णेलले समान 2-2 विकेट लिए। प्रतियोगितामा भोलि पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टीमबीच खेल हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान कार्यान्वयन र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक। आगामी माघ 7 गतेभित्रै संघ र प्रदेशको चुनाव सम्पन्न गर्ने सरकारको प्रतिबद्धता।
सहमति आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान। 7 दिनको समयावधि।
नयाँ संरचनामा चुनाव गराउन नसक्ने निर्वाचन आयोगको ठहर। चुनावको तयारी गर्न समय अभाव।
आईएस लडाकु विरुद्ध अमेरिकाले गरिरहेको कार्यवाहीमा सघाउन नेटो सेना सहमत, कार्यवाहीमा प्रत्यक्ष सहभागी नभए पनि सूचना आदान प्रदानमा सहयोग गर्ने।
र नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा पूर्वाञ्चल 9 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।